नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधन गर्नुपर्नाको कारण पेश गर्न सरकार र सभामुखलाई सर्वोच्चको आदेश। संसदको गतिरोध अन्त्य गर्न सभामुखद्वारा दलका नेताहरूसँग छलफल।
आपसी संवाद गर्नको निम्ति मैले अनुरोध गरे।
विकास बजेटको कम्तीमा 90% खर्च गर्न सरकारलाई विकास समितिको निर्देशन। राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न सरकार लागि परेको प्रधानमन्त्रीको भनाई।
तत्काल कुनै मेडिकल कलेजलाई सम्बन्ध नदिइने शिक्षा मन्त्री पौडेलको भनाई। डाक्टर केसीसँग भएको सम्झौता उल्लंघन नहुने।
तीन पटक तलाक भनेर सम्बन्ध विच्छेद गर्ने मुस्लिम समुदायको चलन असंवैधानिक भएको भारतीय अदालतको फैसला। इस्लाम धर्मग्रन्थ कुरानमा समेत यो विषयलाई राम्रो नमानिएको ठहर।
र एन्फाको लापरवाहीका कारण थ्री स्टारले एएफसी कप छनौटको दोस्रो चरण खेल्न नपाउने। विश्वकप खेल्ने तयारीमा रहेका दृष्टिविहीन क्रिकेट खेलाड़ीलाई सरकारको बेवास्ता।
अभावभित्र पनि अभाव भएको एउटा वर्ग भनेको दुश्मनहरू हुन्। हामीले युवा मन्त्रालयमा पहिले पुग्यौँ, मन्त्रीज्यूसँग पनि गफ गऱ्यौँ, तर विश्वकपको लागि भनेर छुट्टै रकम अथवा आर्थिक सहयोग प्राप्त हुने चाहिँ हामीले वातावरण चाहिँ देखा।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
राप्ती इन्जिनियरिङ कलेज घोराई गाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्य पश्चिमकै पहिलो र एक मात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2073-74 को लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराई दाङ, फोन 082562601, मोबाइल 98578935990, 98578135684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तर्फ केही सिट बाँकी रहेकाले एसएलसी उत्तीर्ण विद्यार्थीहरूले छिट्टै सम्पर्क गर्नुहोला।
हामी हाम्रो छोरीलाई धेरै माया गर्छौँ र उसको लागि सबैभन्दा राम्रो चाहन्छौँ। त्यसैले कम्तीमा 3 वर्षसम्म जन्मान्तर सुनिश्चित गर्न चाहन्छौँ र उपयुक्त हुने उपाय अप्नाएका छौँ।
परिवार नियोजन हाम्रो स्मार्ट निर्णय हो। परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सभामुख अन्सारी घरतीले व्यवस्थापिका संसदको गतिरोध अन्त्य गर्न नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतालाई आग्रह गर्नुभएको छ। सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टा छुट्टै छलफल गर्दै उहाँले गतिरोध अन्त्य गर्न आग्रह गर्नुभएको हो। छलफलमा सभामुख अन्सारी घरतीले एमाले अध्यक्ष ओलीलाई दलहरूबीच सहमति नभएसम्म कार्यसूचीमा संविधान संशोधन विधेयकमाथिको छलफल नराख्ने भन्दै संसद चल्न दिन आग्रह गर्नुभएको थियो। दुवै नेतालाई भेटेपछि सभामुख घरतीले आपसमा छलफल गर्न र समस्या थप जटिल नबनाउन सुझाव दिएको जानकारी दिनुभयो।
अहिलेको संविधान संशोधन विधेयक होस्, यो दुवै जे चाहिँ एजेन्डाहरू छन् यी एजेन्डाहरूमा चाहिँ तपाईँहरूले आपसमा सहमति गर्नुहोस्। आज पनि हामीसँग चाहिँ एक्ला एक्लै भएर एउटाले चाहिँ एउटाको पक्ष र अर्कोले अर्कोको पक्ष लिएर पक्ष र विपक्ष भएर बस्ने स्थिति होइन। देशले आज पनि तपाईँहरूको सहमतिकै खाँचो महसुस गरेको छ र यो सत्य कुरालाई तपाईँहरूले मनन गर्नुहोस् र तपाईँहरू बस्नुहोस्, आपसी संवाद गर्नुको निम्ति प्रयोग गर्नुहोस् भनेर मैले अनुरोध गरेँ।
छलफलपछि कांग्रेस सभापति देउवाले गतिरोध चाँडै अन्त्य हुने दावी गर्नुभयो। एमाले अध्यक्ष ओलीले भने सरकारकै कारण गतिरोध उत्पन्न भएकाले सरकारले प्रस्ताव फिर्ता लिए सजिलै समस्या समाधान हुने कुरा सभामुखसँग राखेको जानकारी दिनुभयो।
सहमति कायम गरेर अगाडि बढ्न राम्रो हुन्थ्यो भन्ने उहाँले भन्नुभयो। मैले भने यो राम्रो कुरा हो, सहमति गर्नु राम्रो हो। यो व्यवस्थापिका संसदमा जुन प्रस्ताव दर्ता भएको छ संविधान संशोधन सम्बन्धी, सजिलो छ, सरकारले त्यो प्रस्ताव फिर्ता लिने बित्तिकै कुराकानीबाट सहमतिका साथ अगाडि बढ्ने कुरामा कुनै व्यवधान छैन, सजिलो छ।
सरकारले मंगसिर 14 गते 5 नम्बर प्रदेशको सीमांकन हेरफेर सहित चार विषयमा संशोधन प्रस्ताव ल्याएपछि विपक्षी एमाले सहितका दलले संसद अवरूद्ध गर्दै आएका छन्। सभामुख घरतीले दलहरूबीच सहमति नभई संशोधन प्रस्ताव अघि नबढ़ाउने उल्लेख गर्नुभएको छ।
यसैबीच सर्वोच्च अदालतले संविधान संशोधन गर्नुपर्ने कारण पेश गर्न प्रधानमन्त्री र सभामुखलाई आदेश दिएको छ। संविधान संशोधनका विरूद्धमा परेको रिट निवेदनमाथिको सुनवाईमा न्यायाधीश जगदीश प्रसाद शर्माको इजलासले कारण देखाओ आदेश जारी गरेको हो। सर्वोच्चले यसबारेमा पुस 5 गते थप छलफल गर्ने बताएको छ। सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव असंवैधानिक भन्दै पूर्व सांसद मंचले सर्वोच्चमा रिट दायर गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालले भने सबै दलहरूसँगको सहमतिमा छिट्टै चुनावको मिति घोषणा गर्ने बताउनु भएको छ। सुर्खेतमा भएको मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन गर्न चुनाव आवश्यक रहेको उल्लेख गर्दै केही दिनभित्रै राजनीतिक सहमति जुटाएर मिति घोषणा गर्ने बताउनुभयो। तराई पहाड़ र हिमाललाई जोड्न संविधान संशोधन प्रस्ताव ल्याएको उल्लेख गर्दै वहाँले संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने आज पनि दोहोर्याउनु भएको छ। प्रधानमन्त्री दाहालले 5 नम्बर प्रदेशमा रहेका पहाड़का जिल्ला पहाड़मै र तराईका जिल्ला तराईमै राख्नुपर्छ भन्ने प्रस्ताव एमालेको भएको र त्यसैलाई आफूले अघि बढ़ाएको प्रश्न पार्नुभयो। 5 नम्बर प्रदेश टुक्याउनुपर्छ भन्ने प्रस्तावमा केपी ओलीको 7 ठाउँमा हस्ताक्षर रहेको पनि उहाँले दावी गर्नुभएको छ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग तत्काल चुनावको मिति घोषणा गर्न माग गर्नुभएको छ। एमाले पार्टी कार्यालय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा उहाँले अहिलेको सरकार नियमित सरकार नभई संक्रमणकाल अन्त्य गर्न बनेको सरकार भएको भन्दै चुनावको मिति तोकेर संक्रमणकाल अन्त्य गर्नुपर्ने बताउनु भएको हो। चुनाव नगराउने हो भने सरकारमा रहने नैतिकता माओवादी र कांग्रेसलाई नभएको उहाँको टिप्पणी छ। अहिले आवश्यक नै नभएको संविधान संशोधनतर्फ लागेर सरकारले देशलाई द्वन्द्वतर्फ लग्न लागेको पनि उहाँले आरोप लगाउनुभयो। यसैबीच संघीय समाजवादी फोरमका 5 केन्द्रीय सदस्य सहित 92 जना आज एमाले प्रवेश गरेका छन्। फोरमका केन्द्रीय सदस्यहरू वीरेन्द्र बहादुर बोगटी, टोप बहादुर ओली, प्रकाश अधिकारी, ओम कृष्ण प्रसाई र राजेन्द्र प्रसाद खनाल सहित 92 जना एमालेमा प्रवेश गरेका हुन्।
शिक्षा मन्त्री धनीराम पौडेलले सरकारले कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने बताउनु भएको छ। व्यवस्थापिका संसदको महिला बालबालिका ज्येष्ठ नागरिक र समाज कल्याण समितिको बैठकमा शिक्षा मन्त्री पौडेलले डाक्टर गोविन्द केसीसँगको सहमति सरकारले उल्लंघन गर्न लागेको भन्ने खबर गलत भएको पनि दावी गर्नुभयो। उहाँले सहमति अनुसार संसदबाट चिकित्सा शिक्षा विधेयक पास नभएसम्म सरकारले कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने पनि स्पष्ट पार्नु भएको छ।
एसियाली विकास बैंक एडीबीले 25 मेगावाटको सौर्य ऊर्जा उत्पादन गर्न 2 अर्ब भन्दा बढ़ी अनुदान सहयोग गर्ने भएको छ। एडीबीले नेपालको ऊर्जा आवश्यकता र मागलाई मध्यनजर गर्दै सौर्य ऊर्जा प्रवर्धन गर्न जलवायु कोषबाट रकम सहयोग गर्ने घोषणा गरेको हो। बैंकले काठमाण्डुमा पत्रकार सम्मेलन गरी सन् 2018सम्ममा 25 मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरण मार्फत अनुदान सम्बद्ध उत्पादकलाई सहयोग उपलब्ध गराइने जनाएको हो। देशीय निर्देशक केनेसी योको यामाले सौर्य ऊर्जा उत्पादनमा निजी क्षेत्रको सहभागिता बढ़ाएर प्रोत्साहन गर्न कोषबाट अनुदान उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो। यसैबीच ऊर्जा मन्त्रालयले 2 मझौला जलविद्युत आयोजनालाई उत्पादन अनुमति दिएको छ। विद्युत विकास विभागले म्याग्दीमा आयोजना स्थल रहेको 37 मेगावाटको राहुघाट मगाले र 43 मेगावाटको माथिल्लो न्यासिम जलविद्युत आयोजनालाई अनुमति प्रदान गरेको जनाएको हो। दुवै आयोजना आगामी 25 वर्षका लागि प्रदान गरिएको हो। दुवै आयोजना निजी क्षेत्रको लगानीमा बन्नेछ भने राहुघाट आयोजनामा सम्पूर्ण लगानी स्वदेशी रहने विभागले जनाएको छ।
व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले यो आर्थिक वर्षमा कम्तीमा 90% विकास बजेट खर्च गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले विकास बजेट खर्चको अवस्था सन्तोषजनक नरहेको भन्दै विकास निर्माणसँग सम्बन्धित खर्च प्राथमिकीकरण गरेर उत्पादनशील तथा पूँजीगत खर्च गर्ने क्षमता बढाउँदै विकास खर्च बढाउन सरकार, योजना आयोग, अर्थ मन्त्रालय लगायत निकायलाई निर्देशन दिएको हो। त्यस्तै आयोजना छनौट गर्दा बजेटको प्रभावकारी खर्च गर्ने वातावरण बनाउन आगामी बजेटमा सबै तयारी सकिएका योजनालाई मात्र समावेश गर्न पनि समितिले निर्देशन दिएको सभापति रविन्द्र अधिकारीले जानकारी दिनुभयो।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न सरकार लागि परेको बताउनु भएको छ। दार्चुलाको शिखर गाविसमा निर्माणाधीन 30 मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना निरीक्षण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले चमेलिया जलविद्युत आयोजनाको खुम्चिएको सुरुङको स्थलगत निरीक्षण गर्दै कामलाई तीव्रता दिन पनि निर्देशन दिनुभयो।
पूर्व गृहमन्त्री माधव घिमिरे चढेको गाड़ी दुर्घटनाबारे छानबिन गर्न बनाइएको छानबिन समितिले दुर्घटना आपराधिक उद्देश्यले नभएको निष्कर्ष निकालेको छ। पूर्व प्रहरी महानिरीक्षक कुबेर सिंह राणाको संयोजकत्वमा गठित छानबिन समितिले आज उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई प्रतिवेदन बुझाउँदै दुर्घटनाका बेला पूर्व गृहमन्त्री घिमिरेले नै गाड़ी चलाएको र ट्रकलाई ओभरटेक गर्ने क्रममा गाड़ी अनियन्त्रित भएर दुर्घटना भएको उल्लेख छ। गएको असोज 9 गते पोखराबाट काठमाडौँ फर्किने क्रममा पूर्व गृहमन्त्री घिमिरे चढेको गाड़ी चितवनको दारेचोक नजिकबाट त्रिशुली नदीमा खसेको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घातक विषादीको प्रयोग निर्मूलीकरण गरौं, आफ्नो र भावी सन्ततिको रक्षा गरौं भन्ने मूल नाराका साथ यही मंगिर 18 गतेदेखि 25 गतेसम्म नेपालमा चौथो पटक मनाउन लागि विषादी प्रयोग मुक्त सप्ताहमा सहभागी भई सफल पारौं।
याद गर्नुहोस्, रासायनिक विषादी भनेका विष नै हुन्, औषधि होइन। यसले मानव स्वास्थ्य, वातावरण एवं जैविक विविधतामा प्रतिकूल असर गर्दछ। रासायनिक विषादीको विकल्पमा बाली संरक्षणका वैकल्पिक उपायहरूको प्रयोग तथा प्रवर्धन गरौं, आफ्नो र आफ्नो भावी सन्ततिको पनि रक्षा गरौं।
आयोजक बाली संरक्षण निर्देशनालय, हरिहर भवन, ललितपुर।
म बाबा जस्तो छु, त्यसैले मै ठुलो। म केटा मान्छे, म नै ठुलो। बाबा र आमा
किन झगडा गरेका तिमीहरू? कसले सिकायो तिमीहरूलाई ठुलो र सानोको कुरा? बाबा र म त कहिल्यै को ठुलो भन्दैनौ त।
त्यही त, यिनीहरूले कहाँबाट यस्तो कुरा सिक्यो? महिला र पुरुष दुवै बराबर हो। आमाको आफ्नै महत्व छ र मेरो आफ्नै। तिमीहरू दुवैजना हाम्रो लागि समान हो। यस्तो विषयमा अब कहिले झगडा नगर्नु ल।
हामीले त महिला र पुरुष बीच भेद नआओस् भनेर सानैदेखि हाम्रा छोरा छोरीलाई यो शिक्षा दिइरहेका छौँ। तपाईँ नि
हरेक अभिभावकले आफ्ना सन्तानलाई असल संस्कार दिउँ, महिला र पुरुष समान हुन् भन्ने कुरा सबैलाई प्रष्ट पारौँ।
लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको लागि अक्सफार्म नेपाल, एन्फो, लुमन्ती, डिप्रोक्स, डब्लुएचआर, सिआईयुडी र होमनेट नेपाल।
हामी हाम्रो छोरीलाई धेरै माया गर्छौँ र उसको लागि सबैभन्दा राम्रो चाहन्छौँ। त्यसैले कम्तीमा 3 वर्षसम्म जन्मान्तर सुनिश्चित गर्न चाहन्छौँ र उपयुक्त हुने उपाय अप्नाएका छौँ।
परिवार नियोजन हाम्रो स्मार्ट निर्णय हो। परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संविधान संशोधन गर्नुपर्नाको कारण पेश गर्न सरकार र सभामुखलाई सर्वोच्चको आदेश, विकास बजेटको कम्तीमा 90% खर्च गर्न सरकारलाई विकास समितिको निर्देशन, तत्काल कुनै मेडिकल कलेजलाई सम्बन्धन नदिने शिक्षा मन्त्री पौडेलको भनाई, डाक्टर केसीसँग भएका सम्झौता पनि उल्लंघन नहुने लगायतका खबर प्रस्तुत
गर्यौं। भूकम्पले भत्काएका मध्ये अहिले झण्डै 16,000 घरको पुनर्निर्माण भइरहेको छ। घर बनाउन शुरू गरेका प्रभावितले दोस्रो किस्ता लिन पनि प्राविधिकबाट स्वीकृति लिनुपर्छ, तर प्राविधिक इन्जिनियरले कामै रोकेर आन्दोलन थालेपछि घर बनाउन थालेका प्रभावित समस्यामा परेका छन् नै। पुनर्निर्माणको समग्र प्रक्रिया नै प्रभावित भएको छ। मदन पौड्यालको रिपोर्ट।
गएको वैशाख 13 गते गाउँमा खटाइएका झण्डै 2700 इन्जिनियर मध्ये कतिपयले काम नै छाडिसकेका छन्। बाँकी रहेका इन्जिनियर र प्राविधिकले पनि गाउँमा काम गर्न सहज वातावरण नभएको भन्दै बेला बेलामा काम रोक्दै आएका छन्। रसुवाको हाकु गाविसमा खटिएका इन्जिनियर अङ्कुनाथ शर्मा,
पुनर्निर्माण गर्न भन्न आएका हौ, हामी गर्छौँ पनि होइन, तर हामीलाई त्यहाँ वातावरण चाहियो, भूकम्प प्रतिरोधी घर हो कि होइन, त्यहाँ निरीक्षण गर्न जाँदाखेरि एक्लै पनि जानुपर्ने अवस्था छ होइन, अब पाँचजना खटाएको ठाउँमा जम्मा दुईजना छ, बिमा सुविधादेखि लिएर यो समस्याहरू पनि छन्।
यसअघि अनुदानको पहिलो किस्ता बाँड्ने बेला गएको असारमा यसै गरी आन्दोलन गरेका इन्जिनियर र प्राविधिक असोज 7 गते काममा फर्किएका थिए, तर 1.5 महिना नबित्दै उनीहरूले थालेको अर्को आन्दोलनले समस्या बढाएको हो। सरकारको व्यवस्था र प्राधिकरणको ढिलासुस्तीका कारण पुननिर्माणको प्रक्रियामा ढिलाइ भइरहेका बेला प्रभावितलाई सहयोग गर्न खटिएका इन्जिनियर र प्राविधिक पनि आफ्नो फाइदाका लागि आन्दोलन थालेपछि फेरि पनि प्रभावित मारमा परेका छन्। केन्द्रीय प्राविधिक समिति गोरखाका जिल्ला प्रतिनिधि सञ्जीव अमगाई,
पटकै राजनीति गरेका छैनौ, हामी जनताकै पक्षमा पुननिर्माणलाई छिटो गतिमा लानु पर्दछ भनेर बोलिरहेका छौँ। हाम्रो भत्ता मात्रै माग नभएर डिजाइनहरू पनि माटो सुहाउँदो प्रकृति सुहाउँदो हुनुपर्दछ। जनताले राखेका गुनासाका कुराहरू ती कुराहरू पनि छिटो भन्दा छिटो सम्बोधन हुनुपर्दछ। समग्रमा पुननिर्माण काम छिटो भन्दा छिटो जानुपर्दछ, यसको लागि चाहिँ हामीलाई सहजीकरण गरिदिनु पर्यो भनेर चाहिँ राख्दै आएका हौ हामीले। हाम्रो भत्ता मात्रै कुरा पटकै होइन,
सेवा सुविधा लगायत नपाएको भन्दै पटक पटक आन्दोलन गर्ने इन्जिनियर र प्राविधिकलाई 75% प्रोत्साहन भत्ता दिने निर्णय कार्यान्वयनको चरणमा रहेकोले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको पुननिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलिया बताउनुहुन्छ।
जुन हाम्रो फिल्डमा खटिने प्राविधिक इन्जिनियरहरू हुनुहुन्छ, उहाँहरूलाई 75% उहाँहरूले गरेको कामको आधारमा सुविधा उपलब्ध गराउने निर्णय भइसकेको छ। हामी यो सूचना पनि उहाँहरूलाई पठाउँछौँ र यो चाहिँ काम चाहिँ सुरु भइसकेको छ।
अनुदानको पहिलो किस्ता बुझेर घर बनाउन थालेका प्रभावितलाई आवश्यक सहयोग गर्नुपर्ने इन्जिनियर र प्राविधिकले कामै रोकेर पटक पटक आन्दोलन गर्दा भूकम्प प्रभावितलाई चोटमाथि चोट भने जस्तो भएको छ। यसले यसै पनि कछुवा गतिमा रहेको पुननिर्माणको प्रक्रिया झनै ढिलो बनाउने सम्भावना बढेको छ।
यसैबीच ओखलढुङ्गाका 7 गाविसका लागि आयोजना गरिएको अनुदान वितरण शिविर हेलिकप्टर विवादले रोकिएको छ। गएको शनिबार पलापुबाट शुरू भएको अनुदान तथा एकीकृत घुम्ती शिविरमा भूकम्प प्रभावितसँग रकम संकलन गरेर हेलिकप्टर प्रयोग गरेको भन्ने समाचार बाहिर आएपछि विवाद परेको हो। विवाद भएपछि शिविर सञ्चालन गर्न बैंकका कर्मचारीले गाउँ जान नसक्ने बताएपछि अनुदान वितरण शिविर रोकिएको हो।
भूकम्प पीड़ितका कुरापछि अब दृष्टिविहीन क्रिकेट खेलाड़ीका गुनासा। आगामी जनवरी 28 फेब्रुअरी 12 भारतमा हुने नेत्रहीन विश्वकप क्रिकेट खेल्ने नेपाली टोली अभ्यासमा व्यस्त छ, तर आफ्नै बलबुतामा विश्वकपको तयारी गरिरहेका दृष्टिविहीन क्रिकेट टीमका खेलाड़ीले सरकारले व्यवस्था गरेको बताएका छन्। अर्जुन पोखरेलको रिपोर्ट।
मैदानमा छरिएका छेस्खाले घोचेर कसैका खुट्टामा छरछरी रगत बगेको छ। खाडलै खाडल रहेको मैदानमा कुन बेला लडिन्छ भन्ने उनीहरूलाई थाहै छैन। वरिपरिका झाडीमा पटक पटक हराउने बल खोज्न उनीहरूलाई कम्ती हैरानी हुँदैन। अभ्यास व्यवस्थित बनाउने सामग्रीको त कुरै छाडौं, खेलाडीलाई एकनासका जर्सी पनि छैनन्। यस्तै अभाव र दुःख झेलेर विश्वकप क्रिकेटको अभ्यास गरिरहेका छन् नेपाली दृष्टिविहीन खेलाडीले। विश्वकप उपाधिको सपना बुन्दै अभाव र निराशाका बीच पुलचोक इन्जिनियरिङ क्याम्पसको मैदानमा अभ्यास गरिरहेका भरत चौलागाई,
पारस खड्काहरूको गेम भनौ न भएको भए चाहिँ यहाँ धेरै मान्छेहरू आउनुहुन्थ्यो र सायद सकेसम्म त मन्त्रीहरू आएर पनि यहाँ हेर्नुहुन्थ्यो होला र के गरिरहेछन् भनेर भन्नुहुन्थ्यो होला। अहिलेसम्म कोही मान्छे आएको रेकर्ड त छैन। म लगायत अरू खेलाडी के चाहन्छ भने हामीलाई देशले के दियो भने हामी देशको लागि केही दिन चाहन्छौँ, त्यो हाम्रो लागि ठुलो कुरा हो र उहाँहरू आउन चाहनुहुन्छ कि चाहनुहुन्न त्यो हामीलाई थाहा छैन, तर हामी देशलाई केही दिन चाहन्छौँ र त्यसको लागि हामी सकेसम्म गर्छौँ पनि।
विश्वकपको उपाधि भित्राउने लक्ष्यका साथ 16 जिल्लाका 35 खेलाडीले विश्वकपको अभ्यास गरिरहेका छन्। भारत, श्रीलङ्का, बंगलादेश, पाकिस्तान जस्ता देशसँग खेल्न हौसला र सुविधासहितको अभ्यास हुनुपर्ने हो, तर सरकारी निकायको उपस्थिति शून्य प्राय छ नेत्रहीन क्रिकेटमा। खेलाडी रामप्रसाद पौडेल,
अनि त्यसरी उहाँको अब हामीले मैले उहाँ साथीहरूसँग मेरो सामाजिक सञ्जालमा अहिले पनि कुरा भइरहेछ, उहाँहरू चाहिँ प्र्याक्टिस गर्न लागेको 4-5 भइसक्यो। अब हामी चाहिँ अहिले अब आर्थिक समस्यादेखि लिएर भौतिकदेखि लिएर भौगोलिक सबै हिसाबबाट अलिक पछाडि परेर अलिकति अब अहिले बल्ल हामी सिलेक्सनको चरणमा छौँ, तर अलिकति गाह्रो भइरहेछ।
सरकारको उपेक्षा र लगानी बिना पनि नेत्रहीन क्रिकेटले धेरै उपलब्धि हात पारेको छ। सन् 2008 को डेब्यू खेल में पाकिस्तान संग का 9-3 खेल नेपालले जित्यो। 2012 को विश्वकप में टेस्ट खेलने देश बंगलादेशलाई पनि हरायो। 2014 को विश्वकप में भने आर्थिक अभावकै कारण नेपाल सहभागी भएन। यसले नै सरकारको व्यवस्था प्रष्ट पारेको छ। विश्वकप जस्तो प्रतियोगिताको लागि पनि सरकारले कुनै सहयोग नगरेर नेत्रहीनलाई हेला गरेको भन्नुहुन्छ नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे।
अभाव भित्र पनि अभाव भएको एउटा वर्ग भनेको दुश्मनहरू हुन्। हामीले युवा मन्त्रालयमा पहिले पुग्यौँ, मन्त्रीज्यूसँग पनि गफ गऱ्यौँ, हामीले चाहिँ यता सदस्य सचिव गफ गऱ्यौँ। त्यसरी अब खेलकुद परिषदबाट भन्ने कुराहरू सहयोग गर्छु भने प्रतिबद्ध आएको छ, तर विश्वकपको लागि भने छुट्टै रकम आर्थिक सहयोग प्राप्त हुने चाहिँ हामीले वातावरण चाहिँ देखाएको छ।
नेत्रहीन क्रिकेट खेलाडी भरत चौलागाईले भने चाहिँ नेत्रहीन खेलाडीलाई पनि अन्य खेलाडीलाई जस्तै व्यवहार गर्ने दिन कहिले आउला कुन्नी।
यो राष्ट्रको नाममा उहाँ कुनै कार्यक्रममा उहाँ नेताहरू गइरहँदा मन्त्रीहरू गइरहँदा सयौँ थुङ्गा फुल्का हामी भनेर एउटा राष्ट्र गान गाउनुहुन्छ, तर त्यो फुल्का थुङ्गाभित्रका हामी होइनौँ कि भन्ने उहाँलाई लाग्न सक्छ, तर त्यो होइन, हामी यो थुङ्गाभित्रका पत्रहरू हौँ र हामी गर्छौँ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41-07-007, 98-5-11-72-194।
41-07-007, 98-5-11-72-194।
सुनिश्चित बाल अधिकार, नयाँ नेपालको पूर्वाधार।
भोलिको योजना सफल बनाउन आज बाल बालिकाको अधिकार सुनिश्चित हुनुपर्छ।
बाल श्रमिकलाई हेला होइन, माया गरौँ।
जोखिम अवस्थामा कार्यरत इटाभट्टका बाल श्रमिकहरूको शिक्षा, स्वास्थ्य र उनीहरूको संरक्षणका लागि पहल गरौँ।
कन्सर्न नेपाल।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। जिल्ला विकास समिति पर्वतमा स्थानीय विकास अधिकारी र योजना अधिकृत कार्यालय नआउँदा सेवाग्राही समस्यामा परेका छन्। जीविसले योजना सम्झौता गर्न सूचना सार्वजनिक गरी समयावधि तोके पनि कार्यालय प्रमुख र योजना अधिकृत नै नहुँदा समस्या भएको हो। स्थानीय विकास अधिकारी युवराज पौडेल स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन बुझाउन काठमाडौँ जान भन्दै विदामा बसेको र योजना तथा प्रशासकीय अधिकृत किरण प्रसाद कोइराला तालिमका लागि जिल्ला बाहिर गएका जीविसको काम प्रभावित भएको हो।
यस्तै जनकपुर अञ्चल आयुर्वेद औषधालय कार्यालय सहयोगीको भरमा चल्न थालेको छ। मुजेलियामा रहेको औषधालयका प्रमुख कविराज वैद्य, लेखापाल तथा दुईजना कार्यालय सहयोगी गरी 6 जनाको दरबन्दी भए पनि कर्मचारीले घरमै बसेर तलब खान थालेपछि सेवाग्राही मर्कामा परेका छन्। औषधालय प्राय कार्यालय सहयोगी जयनाथ झा र राम जतन यादवकै भरमा चल्ने गरेको स्थानीय बासिन्दाले बताएका छन्।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले भूकम्प प्रभावितलाई वितरण गर्न लागेको नयाँ ट्याक्सीका लागि अझै कम्प्युटरमा तथ्याङ्क राख्ने काम बाँकी रहेको जनाएको छ। भूकम्प प्रभावितले ट्याक्सीका लागि फारम भरेको चार महिना बित्दा समेत यातायात व्यवस्था कार्यालय बागमती अन्तर्गतको साना ठूला सवारी शाखाले तथ्याङ्क राख्ने काम सम्पन्न गर्न सकेको छैन। अबको डेढ महिनामा काम सकिने कार्यालयका प्रशासन प्रमुख हरि लामिछानेले जानकारी दिनुभयो।
सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आग लागि हुँदा तीनवटा घर जलेर नष्ट भएका छन्। विराज तामाङको घरमा ग्यास सिलिण्डर पड्किएर आग लागि हुँदा उहाँका साथै चन्द्रकुमारी राई र शरण राईको घर जलेर नष्ट भएको सोलुखुम्बु प्रहरीले जनाएको छ। प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाले आगो निभाएका थिए।
नवलपरासीको सुनवलमा पश्चिमाञ्चल स्तरीय नवलपरासी औद्योगिक व्यापार मेला शुरू भएको छ। जिल्लाका धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार तथा उत्पादित वस्तुको प्रचार प्रसार गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो। पुस तीन गतेसम्म चल्ने मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधि सम्बन्धी झण्डै 300 कक्ष छन्। यसैबीच पोखरामा पनि आजदेखि औद्योगिक व्यापार मेला शुरू भएको छ। औद्योगिक एवं व्यावसायिक प्रदर्शनी, कृषि तथा पुष्प प्रदर्शनी रहेको मेला पुस चार गतेसम्म चल्ने आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ।
धनकुटाको चुङमाङबाट प्रहरीले भरुवा बन्दुक सहित रामलाल सिंह तामाङलाई पक्राउ गरेको छ। तामाङले गाउँघरमा बन्दुक पड्काउँदै हिँड्ने गरेको सूचना पाएपछि प्रहरी चौकीका इन्चार्ज दुखन यादवको नेतृत्वमा गएको टोलीले तामाङलाई पक्राउ गरेको हो।
मेरो पनि भन्नु छ।
धुर्मुस सुन्तलीले बनाएको सिन्धुपाल्चोकको गिरानचौर बस्तीमा स्थानीय बासिन्दाको खुशी सम्बन्धी रिपोर्ट हिजोको नेपाल दर्पणमा सुनेर र उज्यालो अनलाइनमा पढेर फेसबुकमा भेटवाल जीवन टिप्पणी गर्नुहुन्छ। सरकारलाई त खुट्टा तानातान गर्नै समय पुगेको छैन।
यसै विषयमा दीपक आचार्य ट्वीट गर्नुहुन्छ, एक जोडी कलाकारको प्रयासले एउटा गाउँमा खुशी छाएको छ। पुरै कलाकारले प्रयास गर्ने हो भने देश कसो नबन्ला।
ठूला राजनैतिक दलबीच पानी बाराबार शीर्षकको खबर उज्यालो अनलाइनमा पढेर खेम सारुमगर लेख्नुहुन्छ, यो नाटक देखावटी हो, म कुटे जस्तो गर्छु तिमी रोए जस्तै गर भने जस्तै मात्रै हो, दलहरू भित्रभित्रै मिलेका छन्, नागरिकका अगाडि झगडा गरे जस्तो गरेका मात्र हुन्।
अर्जुन शाही फेसबुकमै व्यङ्ग्य गर्नुहुन्छ, आज पानी बाराबार, भोलि गएर कुर्सी बाँडाबाँड, अनि नागरिक नागरिक बीच चाहिँ मारामार।
संघीयताको विवादबारे रूपक थापाको ट्वीट छ, संघीयताको अपव्याख्या गरेर दुर्गम र विकट बस्तीलाई फेरि पनि दुर्गम बनाइन्छ भने संघीयता हामीलाई किन चाहियो।
अनि फेसबुकमा प्रवीण खड्का लेख्नुहुन्छ, विभिन्न जिल्लामा भूकम्प प्रभावित अनि गरीब नागरिकको जनजीवन कष्टकर भएको छ, यो समस्यातर्फ सरकारवाला तथा दाताले बेलैमा सोच्ने कि।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुनिता पहरी र सुजाता खत्री। अब विदेशका खबर। भारतको इलाहाबाद उच्च अदालतले तीन पटक तलाक भनेपछि सम्बन्ध विच्छेद हुने मुस्लिम समुदायको चलन असंवैधानिक भएको ठहर गरेको छ। तीन पटक तलाक भनेर सम्बन्ध विच्छेद गर्ने चलनले महिलाको संवैधानिक अधिकार हनन हुने उच्च अदालतले ठहर गरेको भारतीय संचार माध्यमले जनाएका छन्। उच्च अदालतले कुनै पनि व्यक्तिगत कानून संविधान भन्दा ठूलो नहुने भन्दै इस्लाम धर्मको धर्मग्रन्थ कुरानमा समेत तीन तलाकको विषयलाई राम्रो नमानिएको बताएको छ। तर मुस्लिम समुदायका प्रतिनिधिले भने तीन तलाकको विषय कुरानमै उल्लेख भएको भन्दै यो फेरिनु नहुने भन्दै विरोध गरेका छन्। मुस्लिम समुदायमा पुरूषले तीन पटक तलाक भन्दै श्रीमतीलाई सम्बन्ध विच्छेद गर्दा धेरै महिला पीड़ित भइरहेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फाले हेल्चेक र्याई गरेका कारण थ्री स्टार क्लबले एएफसी कप छनौटको दोस्रो चरण खेल्न नपाउने भएको छ। छनौटको पहिलो चरण पार गरेर दोस्रो चरणका लागि छानिएको थ्री स्टारको नाम एन्फाले दर्ता नगरिदिँदा दोस्रो चरण खेल्न नपाउने भएको हो। एसियाली फुटबल महासंघ एएफसीले ढिलोमा नोभेम्बर 23 तारीकसम्म दर्ता गरिसक्न आग्रह गरे पनि एन्फाले कुनै प्रतिक्रिया नजनाएपछि दोस्रो चरणमा सहभागी गराउन नसकिने जानकारी सहितको पत्र एन्फालाई पठाएको छ। एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले प्राविधिक कारणले टीम दर्ता नभएको बताउनुभयो। एएफसीलाई नाम दर्तामा भएको त्रुटिसहित थ्री स्टारलाई सहभागी गराउन अनुरोध गरिएकाले प्रतियोगितामा सहभागी हुन पाउने सबै सम्भावना सकि नसकेको उहाँको जिकिर छ। इन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ र महासचिव धीरेन्द्र प्रधान आज राति नेपाल आइपुग्ने भएकाले यसबारेमा थप पहल गरिने पनि उहाँले जानकारी दिनुभयो। छनौटको पहिलो चरणमा समूह विजेता बन्दै थ्री स्टार दोस्रो चरणका लागि छनौट भएको थियो।
भारत र इंग्ल्याण्ड बीचको चौथो टेस्ट क्रिकेटको पहिलो दिन इंग्ल्याण्डले सामान्य प्रदर्शन गरेको छ। मुम्बईमा आज टस जितेर ब्याटिङ थालेको इंग्ल्याण्डले 5 विकेटको क्षतिमा 288 रन बनाउँदा दिनको समाप्ति भएको छ। किटन जेनिङ्सले 112, मोइन अलीले 50, लेस्टर कुकले 46 तथा जो रूट 21 रनमा आउट भए। जोनी ब्रिस्टोले 14 रन बनाए। पाँच टेस्टको श्रृंखलामा भारत 2-0 अघि छ। पाँच टेस्टको श्रृंखलामा भारत 2-0 अघि छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधन गर्नुपर्नको कारण पेश गर्न सरकार र सभामुखलाई सर्वोच्चको आदेश। संसदको गतिरोध अन्त्य गर्न सभामुखद्वारा दलका नेताहरूसँग छलफल।
विकास बजेटको कम्तीमा 90% खर्च गर्न सरकारलाई विकास समितिको निर्देशन। राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न सरकार लागि परेको प्रधानमन्त्रीको भनाई।
तत्काल कुनै मेडिकल कलेजलाई सम्बन्ध नदिइने शिक्षा मन्त्री पौडेलको भनाई। डाक्टर केसीसँग भएको सम्झौता उल्लंघन नहुने।
तीन पटक तलाक भनेर सम्बन्ध विच्छेद गर्ने मुस्लिम समुदायको चलन असंवैधानिक भएको भारतीय अदालतको फैसला। इस्लाम धर्मग्रन्थ कुरानमा समेत यो विषयलाई राम्रो नमानिएको ठहर।
र एन्फाको लापरवाहीका कारण थ्री स्टारले एएफसी कप छनौटको दोस्रो चरण खेल्न नपाउने। विश्वकप खेल्ने तयारीमा रहेका दृष्टिविहीन क्रिकेट खेलाड़ीलाई सरकारको बेवास्ता।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै रुविना श्रेष्ठ र मोहन पौडेल पनि बिदा हुन्छौ। नमस्कार।